الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. اچھی اچھی نیتوں کے ساتھ آپ نے ہمارے اس پروگرام گھر اور معاشرے میں ہمارے ساتھ رہنا ہے. میں درود پاک کی فضیلت بھی عرض کرتا ہوں, پھر آج کا موضوع, اور پھر آج کے موضوع سے متعلق ہمارے پاس کچھ مہمان ہیں تو ان سے بھی ہم کچھ بات چیت کریں گے اور آپ کو کچھ دکھائیں گے. یہاں پر پہلے درود پاک سے متعلق ہم سنیں گے. کریم آقا صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے کہ جو روزانہ مجھ پر 50 مرتبہ درود پاک پڑھے گا تو کل بروز قیامت میں اسے مصافحہ کروں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. میرے مدنی چینل کے ناظرین, آج کے اس پروگرام گھر اور معاشرے میں ہمارا جو ٹاپک ہے, موضوع, وہ ہے گھر اور معاشرے میں رحمت خداوندی. اللہ پاک کی رحمت بہت بڑی ہے, بہت بڑی ہے. اس رب کا کتنا بڑا کرم ہے, کیسی کیسی عنایتیں, کیسے کیسے کرم, کیسی کیسی نوازشات ہم پر. اور پھر ہم جب اپنے آپ کو دیکھتے ہیں تو گناہ, نافرمانیاں, کیسے کیسے معاملات, لیکن جب اس رب کے کرم کی طرف دیکھتے ہیں, رحمت خداوندی کی طرف جب نظر جاتی ہے تو پھر واقعی دل میں یہ احساس بڑھتا ہے کہ ہمارا رب کتنا کریم ہے, رحیم ہے, ستار ہے, غفار ہے, اپنے بندوں پر کیسا مہربان ہے. اس رب نے ہم پر کیسی کیسی مہربانی عطا فرمائی ہے. سب سے پہلے انسان اپنے وجود کو دیکھے کہ ہمارے باڈی پارٹس, جسم کے اعضاء, ہم اپنی آنکھیں دیکھیں, اپنے ہاتھ پاؤں دیکھیں اور دیگر کے اعضاء. یہ تو ظاہری طور پر ہے نا, ہاتھ پاؤں, آنکھیں, کان, زبان, ہم بول سکتے ہیں, ہم سن سکتے ہیں, ہم دیکھ سکتے ہیں, ہم چل سکتے ہیں. اسی طرح جو اندر کے کئی پارٹس ہیں, دل ہے, کام کرنا چھوڑ دے تو آدمی گیا. کڈنی, گردے, گردے اگر فیل ہو جائیں, کام کرنا چھوڑ دیں, کئی لوگ ڈائلسس پہ چلے جاتے ہیں. ہم کھاتے ہیں, ڈائجسٹ ہو جاتا ہے, ہضم ہو جاتا ہے. کتنے لوگوں کو معدے کا پرابلم, جگر کا پرابلم, ہیپاٹائٹس, کیسے کیسے امراض. میرے مدنی چینل کے ناظرین غور کریں کہ اللہ پاک نے ہمیں کیسی کیسی کرم نوازیاں فرمائی ہے, ہم پر کیسی کیسی نعمتیں عطا فرمائی ہے. اس رب کا کرم ہے. تو رحمت خداوندی ہی کا یہ ہے کرم ہے کہ آج ہم دنیا میں جو پوری کائنات کا ایک وجود دیکھتے ہیں, یہ بھی تو رحمت خداوندی ہے. تو آج ہمارے اس پروگرام میں دو ہمارے کیسے مہمان کہ جو اللہ کی رضا, جو اللہ کی منشا, لیکن وہ جسمانی طور پر فٹ نہیں ہیں. جسمانی طور پر ان کو کچھ ایسے آزار اور ایسی آزمائشیں ہیں کہ آپ اپنی آنکھوں سے دیکھیے گا. تو بہرحال اللہ پاک ان کو صبر بھی دے, ہمت بھی دے. لیکن جن کے ساتھ یہ مجبوریاں اور معذوری نہیں ہے, کیا رب کا شکر نہیں ہے؟ شکر تو ہر بندے کو ہر حال میں کرنا چاہیے. تو ہمارے کچھ مہمان ہیں, ذرا لائیے گا ہمارے پاس. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. کیسے ہیں آپ؟
اللہ کا شکر ہے, خیر وافیت سے ہوں.
کیا نام آپ کا؟
محمد
یاسر. یاسر بھائی آئیے, تشریف لائیے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. کیسے ہیں بھائی آپ؟ ٹھیک ہیں,
الحمدللہ رب العالمین.
ٹھیک ہیں آپ؟ کیا نام آپ کا؟
شاہد ندیم قادری.
شاہد ندیم بھائی آئیے. شاہد ندیم بھائی, یاسر بھائی, میرے مدنی چینل کے ناظرین, ہمارے یہ دو اسلامی بھائی, ایک آنکھ سے بظاہر دیکھ نہیں سکتے, دوسرے اسلامی بھائی کو بھی پاؤں کی وجہ سے چلنے میں آزمائش ہے. تو یہ ہمارے ساتھ اس وقت ہمارے منچ پر موجود ہیں. شاہد بھائی ٹھیک ہیں آپ؟ یاسر بھائی
الحمدللہ رب العالمین, میں بالکل ٹھیک ٹھاک.
اللہ پاک خوش رکھے, اللہ پاک صحت عافیت تندرستی دے. یہ میرے مدنی چینل کے ناظرین, رحمت خداوندی, یہ دو اسلامی بھائی ہمارے اسپیشل پرسن جو شعبہ ہے خصوصی اسلامی بھائیوں کا, ان کے تحت دین کا کام بھی کرتے ہیں, دعوت اسلامی سے وابستہ بھی ہیں. تو بعض کے ساتھ پیدائشی معاملات ہوتے ہیں, بعض کے ساتھ جو ہے وہ بعد میں کسی وجہ سے کوئی نہ کوئی جسمانی آزمائش ہو جاتی ہے. تو اگر ہم اپنے جسم کو دیکھیں, اپنے اعضاء کو دیکھیں, تو اللہ پاک کا جتنا شکر ادا کریں کم ہے, جتنا شکر ادا کریں کم ہے کہ اللہ پاک نے ہمیں, ہمارے گھر بار کے دیگر افراد کو اگر ظاہری طور پر, جسمانی طور پر سلامت رکھا ہے. انسان کے جسم کے اعضاء میں جو بھی پرابلم ہو, आजमाइश तो होती है। यासिर भाई कैसे हैं आप, ठीक हैं?
जी अल्हम्दुलिल्लाह सर, मैं बिल्कुल ठीक ठाक हूँ।
कहाँ रिहाइश है आपकी यासिर भाई?
सर मेरी औरंगी टाउन 10 नंबर पे।
माशाल्लाह, दावत इस्लामी के काम में मसरूफ़ होते हैं कुछ?
जी सर, मैं मोमिनाबाद टाउन का जिम्मेदार हूँ।
माशाल्लाह माशाल्लाह,
मोमिनाबाद टाउन पे वो स्पेशल पर्सन के तहत मैं गाड़ियाँ चलाता हूँ सर यहाँ पे।
वाह,
तकरीबन 2-3 गाड़ियाँ हम लेकर आते हैं वहाँ से, जिसमें हमारे गूंगे मेरे नाबीना इस्लामी भाई होते हैं।
मेरे मदनी चैनल के नाजरीन, स्टार्ट ही में जैसे हमारे यासिर भाई ने बताया कि ये औरंगी टाउन में दावत इस्लामी के स्पेशल पर्सन के जिम्मेदार हैं और गाड़ियाँ चलाते हैं, तो ये बज़ाहिर ये आंखों का जो मामला है इनके साथ ही आजमाइश है, लेकिन उसके बावजूद हमारे लिए क्या ये लेसन नहीं है, दर्स नहीं है कि हम आंखें होने के बावजूद भी अगर दीन की खिदमत ना करें? ये शाहिद भाई आपकी रिहाइश कहाँ बताई आपने?
जी कोरंगी में रिहाइश।
कोरंगी रिहाइश में आपके साथ भी शुरू से ही प्रॉब्लम है ये?
आफ्टर बर्थ हुआ है।
अच्छा,
ड्यू टू पोलियो अफेक्टेड राइट लेग।
तो आजमाइश तो खैर है, फिर भी आप माशाल्लाह हिम्मत करते हैं ये।
जी आजी साहब, जिंदगी नाम है एक मुसलसल जद्दोजहद का ना, और इसका जो हुसैन है ना वो इसी से कायम है।
आप भी दावत इस्लामी के दीनी कामों में कुछ मसरूफ होते हैं?
अल्हम्दुलिल्लाह रब्बिल आलमीन, बाफिजान मुर्शिद दामद बरकतुल आलिया मजलिस होम्योपैथिक में खिदमत की सादत।
माशाल्लाह माशाल्लाह माशाल्लाह। मेरे मदनी चैनल के नाजरीन, हमारे ये दो मेहमान हमने कुछ देर के लिए इनको बुलवाया था कि ये देखें इस कंडीशन में भी दीन का काम कर रहे हैं, तो अल्लाह पाक का हम पर कितना बड़ा इनाम है। और भी दीगर जगहों पर हम देखें, किसी को खाने का प्रॉब्लम, रिस्क का प्रॉब्लम, रोज़गार का प्रॉब्लम, सेहत का प्रॉब्लम और औलाद का प्रॉब्लम, तो यूँ बाज़ुकात जो आजमाइशें होती हैं तो यूँ दर्जात की बुलंदी का सबब भी बनती है, गुनाहों की मुआफ़ी का भी सिलसिला बनता है ये। यासिर भाई आप माशाल्लाह जो ये काम कर रहे हैं, तो आजमाइशें तो आती होंगी, तो कैसे फेस करते हैं?
सर आजमाइश तो खैर हर काम में आपको पता क्या आती है, मगर इस काम की जो आजमाइश होती है उसमें हमें खुद भी मज़ा आता है, क्योंकि ये नेकी का काम है और अल्लाह अज़्ज़ल का बड़ा एहसान है और फजल है उसका कि उसने हमारे को सिलेक्शन जो और अपना दावत इस्लामी के स्पेशल पसंद के तहत जो काम दे रहा है वो मुझसे ले रहा है, मुझे इसमें खुशी होती है। इसमें कोई मेरे को ऐसी खास आजमाइश नहीं आती जिसकी वजह से मैं परेशान हूँ।
शाहिद भाई यासिर भाई आप दोनों से अर्ज है कि जैसे ज़ाहिर बात है कि एक नॉर्मल हिसाब से तो आजमाइश है ये, लेकिन कभी ये कैफियत बनती हो कि ए अल्लाह हर हाल में तेरा शुक्र है, तो इनको अगर अपने किसी एक जुमले में आप बयान फरमाएं। जी यासिर भाई।
जी सर अल्हम्दुलिल्लाह अल्लाह का एहसान है कि मैं तो अल्लाह अज़्ज़ल का जितना शुक्र अदा करूँ मैं समझता हूँ सर वो उतना ही कम है। अल्लाह अज़्ज़ल ने मेरे को ऐसी हज़ारों नेमतों से नवाजा है, सबसे मेन चीज़ इंसान को जो परेशानी होती है वो होती है रिज़्क़ रोज़ी की ना, तो अल्हम्दुलिल्लाह मैं गवर्नमेंट मुलाजिम हूँ और अल्लाह का एहसान एक करम है फजल है कि मैं अल्हम्दुलिल्लाह एजुकेशन डिपार्टमेंट के अंदर होता हूँ जिससे मेरा दारोमदार चलता है। मेरी एक वाइफ है, मैं 2 बच्चे हैं मेरे और वालदेन मेरे, उन लोगों ने मेरा बड़ा साथ दिया है तो, और किसी भी किस्म की मुझे यानी कि परेशानी नहीं होने दी, उन्होंने मेरी तालीम भी करवाई है और मुझे आगे भी लेके गया, जबकि मैं मेरे साथ हादसा हो गए थे जिसकी वजह से मैं बिल्कुल मायूस हो गया था, मगर मेरे वालदेन ने मुझे जो ना आज इस मकाम पर ला के खड़ा कर दिया कि अल्हम्दुलिल्लाह मैं किसी का मोहताज नहीं हूँ और अल्लाह अज़्ज़ल का जितना शुक्र अदा करूँ उतना कम है। बहन भाइयों की सूरत में अल्लाह पाक ने बड़ी नेमतें दी हैं और दोस्तों की सूरत में भी अल्लाह पाक ने मुझे बहुत अच्छी नेमत दी है। जब भी मुझे किसी भी किस्म की कोई भी परेशानी या कोई भी रुकावट, कोई भी मसाइल मेरी ज़िंदगी में आ जाता है जो मुझे लगता है कि हाँ हाँ यार यहाँ मैं परेशान हो रहा हूँ, या तो अल्हम्दुलिल्लाह वो वालदेन दोस्त भाई ये मेरी मदद पहली फुर्सत में कर देते, मेरा काम को निकाल देते, आसान कर देते हैं।
क्या बात है,
तो अल्लाह से जल्द का जितना शुक्र अदा करूँ उतना काम है।
माशाल्लाह, मेरे मदनी चैनल के नाजरीन ये एक हार्ट टचिंग दिली कैफियत होती है, बज़ाहिर देखें गुजर है, लेकिन इन्होंने इस अपनी माजूरी को कमजोरी को अपनी कमजोरी नहीं बनने दिया और इन हालात में भी अपनी फैमिली को लेकर चल रहे हैं। और फिर एक तो ज़बान से बंदा यूँ शुक्र अदा करता है कि अल्लाह तेरा शुक्र है, एक बंदे की बॉडी लैंग्वेज और फेस इंप्रेशन बता रहा होता है कि मौला तेरा शुक्र है। शायद भी आप क्या फरमाएंगे?
जी अल्लाह पाक का करोड़ा करोड़ एहसान अजीम है कि अल्लाह पाक ने मुसलमान और ईमान अता फरमाए ना, ऐसे बेशुमार लोग भी हैं जो ईमान भी नहीं। तो सबसे पहले तो वालिदैन का शुक्रिया है कि वालिदैन ने मुझे स्कूल सिस्टम में नॉर्मल जो बच्चे पढ़ते हैं उसमें करवाया। शुरू में ऐसा होता था कि मैं ये बगैर बैसाखियों के चला करता था।
सही।
तो स्टूडेंट्स ही मुझे अपनी गोद में उठा के ले जाया करते थे और ले आया करते थे। और उसके बाद फिर मैंने पढ़ा अल्हम्दुलिल्लाह अल्लाह के फजल करम से एमए के इस्लामिक स्टडीज़ कराची यूनिवर्सिटी।
वाह भाई वाह,
तो
माशाल्लाह।
मुश्किलात परेशानियां बहुत आती हैं, जैसा कि आपने इरशाद फरमाया कि कभी ऐसा हुआ, तो अपने से कम ऐसे लोग देखने में भी आए जिनके हाथ नहीं दोनों, जिनके पाँव नहीं।
अल्लाह अल्लाह,
तो इस तरह की जब कंडीशन सूरत हम देखते हैं ना, तो अल्लाह तबारक व ताला का करोड़ा करोड़ एहसान अजीम अदा करने को जी चाहता है कि
सुभान अल्लाह
सजदा करें।
सुभान
और
अल्लाह
कभी मौका भी मिलता है कि अल्लाह तेरा शुक्र है कि एक पाँव से माजूर हो ना, अगर
अल्लाह
दोनों पाँव ना होते या
अल्लाह
दोनों हाथ ना होते तो क्या
अल्लाह
होता। ये भी अल्लाह
अल्लाह
का एहसान है। और सबसे बड़ी नेमत अल्लाह तबारक व ताला का एहसान कि इस दीनी माहौल से वाबस्तगी हुई, इसमें जो हमें मोटिवेशन किया जाता है और जो इस नेमत छिन जाने पे इनामात का सिलसिला बताया जाता है।
मेरे मदनी चैनल के नाजरीन, ये है दावत इस्लामी, ये है मोटिवेशन, ये है हौसला बढ़ाना। तो रहमत खुदावंदी हम पर बरस रही है, हम भी अल्लाह का शुक्र अदा करें। इन अपने प्यारे प्यारे मेहमानों से हम इजाज़त भी चाहेंगे, फिर आज के इस मौजू को मज़ीद आगे बढ़ाएंगे और आज ही के इस टॉपिक को लेकर हमारे जो मुबल्लिगीन हमारे साथ है उनकी ज्यारत भी करवाते हैं, उनसे मुलाकात भी करते हैं, उनको आने की दावत भी देते हैं। और ये दोनों प्यारे प्यारे मेहमानों के लिए मैं आते हुए ये तस्बीहात ले आया था। तो शाहिद भाई आपका बहुत शुक्रिया, यासिर भाई आपका बहुत शुक्रिया। अल्लाह पाक आपको खुश रखे, अल्लाह पाक मज़ीद दीन की खिदमत की तौफीक अता फरमाए। जजाकल्ला जजाकल्ला, बहुत शुक्रिया, बहुत माशाल्लाह। आपकी बातें सुन के मुझे भी बड़ा हौसला मिला यासर भाई, बहुत शुक्रिया, जजाकल्ला। ये तोहफा कबूल फरमाइए, अल्लाह पाक मजीद करम फरमाए, दीन दुनिया आखरत की बरकत अता फरमाए। जजाकल्ला जजाकल्ला। मेरे मदनी चैनल के नाज़रीन और आज के जो प्यारे प्यारे मुबल्लिगीन हैं, इनको भी हम अर्ज़ करेंगे कि हमारे पास तशरीफ़ ले आएँ। माशाल्लाह हमारे दोनों मुबल्लिगीन, आइए हुजूर तशरीफ़ ले आइए। माशाल्लाह, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। गुलाम मोहिउद्दीन भाई, मरहबा मरहबा मरहबा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व
बरकातुहू।
इमरान भाई, चलिए
अल्हम्दुलिल्लाह।
मेरे मदनी चैनल के नाज़रीन, घर और मुआशरे में आज हमारा मौजू इस प्रोग्राम में है रहमत खुदावंदी। हम आम इंसान हैं, जैसे आम इंसानों से गुनाह हो ही जाते हैं, नाफरमानियाँ हो ही जाती हैं। अल्लाह पाक का कितना बड़ा एहसान है, कितना बड़ा एहसान है कि हमारा डिस्क बंद नहीं होता, हमें ज़मीन में धंसाया नहीं जाता, हम पर पत्थर नहीं बरसाए जाते। उस रब का कितना बड़ा करम है, उस रब की कितनी रहमतें हैं, कितना हम पर फजल है। तो आज इसी मौजू को आगे बढ़ाएंगे। गुलाम मोहिउद्दीन भाई, रहमत खुदाबंदी, अल्लाह पाक का पाक कलाम क्या इरशाद फरमाता है?
रहमत खुदाबंदी अल्लाह पाक की तरफ से बंदों पर जो एक रहमतों का नेमतों का सिलसिला है वो इतना वसी है कि अल्लाह तबारक व ताला खुद इरशाद फरमाता है, व इन तउद्दु नेमत अल्लाह ला तुहसूहा, अल्लाह की रहमतों को नेमतों को शुमार करना चाहो तो तुम उसको शुमार ना कर सकोगे। बंदा अपनी ज़ात पर गौर करे तो हम अल्लाह तबारक व ताला की रहमतों के समंदर में मुस्तगरक हैं। रहमत का जो मफहूम होता है, खुलासा है जो उलमा ने बयान फरमाया कि रहमत का मतलब होता है कि अल्लाह तबारक व ताला का बंदों को भलाई पहुँचाने का इरादा करना, ये रहमत का मफहूम है कि अल्लाह तबारक व ताला बंदों की तरफ भलाई और खैर की बारिश बरसाता है, उनको नेमतों से नवाजता है और उनकी तरफ भराई का इरादा फरमाता है, तो ये भी अल्लाह ताला की रहमत है। एक हदीस पाक के मशहूर, अल्लाह जिसके साथ भलाई का इरादा फरमाता है उसको दीन की समझ अता फरमा देता है। कुरान पाक में जगह जगह अल्लाह की रहमत का बयान है, अल्लाह तबारक व ताला की नेमतों का एक समुंदर है जिसमें हम मुस्तगरक हैं। अगर ये कहा जाए कि कुरान में अल्लाह की रहमत बयान करने वाली सबसे बड़ी आयत कौन सी है, तो उलमा ने इस पर बाकायदा जो है ना डिस्कस की है कि कौन सी वो ऐसी आयत है जो अल्लाह की रहमत को सबसे ज़्यादा बयान करने वाली है। तो एक आयत मुबारक उलमा ने यह बयान फरमाई, कुल या इबादी अल्लज़ीना असरफू अला अन्फुसिहिम ला तक़नतु मिन रहमतिल्लाह।
सुभानअल्लाह।
अल्लाह ताला फरमाता है कि ए महबूब, तुम इनसे कहो मेरे बंदों से कि ए मेरे बंदो, जब तुम अपनी जानों पर जुल्म कर लो तो अल्लाह की रहमत से मायूस ना हो। ला तक़नतु मिन रहमतिल्लाह, इन्नल्लाह यग़फिरु ज़ुनूबा जमीअ, बेशक अल्लाह तमाम के तमाम गुनाहों को मुआफ़ फरमाता है। इन्नहु वल गफूरुर रहीम, बेशक वही मगफिरत फरमाने वाला रहम फरमाने वाला है। यानी यहाँ पर अल्लाह तबारक व ताला ने बंदों को एक धारा सुर एक तसल्ली देते हुए इरशाद फरमाया कि बड़े से बड़ा जुर्म हो जाए, बड़े से बड़ा गुनाह हो जाए, अगर बंदा अपने रब के हुजूर सच्ची तोबा करे और तोबा के साथ साथ उसकी तलाफ़ी भी करे, सच्ची तोबा करे, तो अल्लाह तबारक व ताला उसकी तोबा कबूल फरमाने वाला है। तो अल्लाह की रहमत से मायूस नहीं होना, इसी आयत से उलमा फरमाते हैं कि हमारा दीन दीन इस्लाम इतना प्यारा दीन है कि इसमें मायूसी नहीं है।
सुभानअल्लाह।
कि बंदा बाज़ औक़ात इंसानों से मायूस हो जाता है, लेकिन उसको ये होता है कि एक ऐसी ज़ात है कि जो मुझे रुसवा नहीं करेगी, उसी से अपना अर्ज़ करना है, उसी से अपना हाल बयान करना है, और वो ऐसी ज़ात है जो मुश्किल से निकालने वाली है। ला तकनतु मिन रहमतिल्लाह। खलीफा अब्दुल मलिक, उसके पास एक शख्स आया और उसने कहा कि हुज़ूर मेरे से बहुत बड़ा गुनाह हो गया। तो उसने कहा कि कितना बड़ा गुनाह, क्या इतना बड़ा गुनाह है कि ज़मीन भर गई? कहा कि हुज़ूर इससे भी बड़ा गुनाह है। कहा कि अच्छा, तेरा गुनाह इतना बड़ा है कि आसमानों तक पहुंच गया? कहा कि इससे भी बड़ा गुनाह है। कहा कि अच्छा, क्या तेरा गुनाह अर्शो कुर्सी से भी बड़ा है? तो वो खामोश हो गया। कहा कि लगता तो यही है, हालांकि इतना बड़ा गुनाह हो नहीं सकता, हमारे गुनाह तो लिमिटेड होते हैं, अल्लाह की रहमत बड़ी वसी है। लेकिन वो रोने लगा जारो कितार। तो खलीफा ने एक जुमला कहा और कहा कि तेरा गुनाह कितना ही बड़ा हो जाए मगर अल्लाह की रहमत से बड़ा नहीं हो सकता।
अल्लाह
की रहमत से बड़ा नहीं हो सकता, क्योंकि उसकी रहमत है कि जो बंदे पर नाजिल होती है और बंदे को तौबा की तौफीक मिलती है और अल्लाह तबारक व तआला अपनी रहमत से गुनाहों को मुआफ़ फरमा देता है। तो बड़े से बड़ा गुनाह भी हो जाए तो बंदे को मायूस नहीं होना चाहिए, अल्लाह के हुजूर झुके, सच्चे दिल से तौबा करे। तो उलमा फरमाते हैं कि ये रहमत इलाही को बयान करने वाली सबसे बड़ी आयत है कुरान में। फरमाया कि कुल कुल्लु यअमलु अला शाकिलती, हर एक अपने आदत के मुताबिक अमल करता है। अच्छा, यह शाकिलती आदत का मतलब है नेचर, मिजाज, जो उलमा ने बयान फरमाया। तो हर एक अपनी नेचर, अपनी मिजाज के मुताबिक अमल करता है, लेकिन अल्लाह तबारा का वताला का मामला इसके बरक्स है, क्योंकि अल्लाह तबारा का वताला की आदत है रहमत करना, क्योंकि वो रहीम है, रहमान है और रहीम है, और अल्लाह तबारा का वताला अपने बंदों पर रहमत फरमाता है। यहाँ उलमा ने इतना प्यारा जुमला इशाद फरमाया कि रहमत करना अल्लाह की आदत है, जबकि अजाब अल्लाह की आदत नहीं है। अगर अजाब देना मकसूद होता तो इस तरह की रिवायतें हैं कि अल्लाह तबारक व तआला कभी भी रहमान और रहीम अपने आप को ना कहलवाता। अल्लाह रहमान और रहीम है इसीलिए कि वो अपने बंदों पर रहमत फरमाता है। तो हमारा बोलना, देखना, सुनना, सही आज़ा, खाना पानी पिए तो प्याज बुझ जाए, ये सब अल्लाह की रहमत है, और आग जो है वो जले तो उससे खाना बन जाए, तो ये सब अल्लाह तबारक व तआला की रहमत है। और अल्लाह की रहमत ऐसी है कि जो उसके गज़ब पर हावी है, सबकत रहमती अला गज़बी, कि मेरी रहमत मेरे गज़ब पर हावी है। तो अल्लाह तबारक व तआला की रहमत पर नज़र रखते हुए उसकी इताअत व फरमा बरदारी करनी चाहिए, क्योंकि अल्लाह तबारक व तआला रहमान व रहीम है।
क्या बात है मेरे मदनी चैनल के नाज़रीन, आज जो ये मौजू है हमारा घर और मुआशरे में रहमत खुदाबंदी, अल्लाह पाक का बहुत बड़ा करम है, हमारा रब बहुत रहीम करीम है, कैसी कैसी उसने हम पर करम नवाजियाँ फरमाई है। बंदा ही नाशुकरा है कि इतनी नेमतें, इतनी करम नवाजियाँ, इतनी मेहरबानियाँ, रहमत खुदाबंदी पाकर भी वो अल्लाह पाक की बारगाह की तरफ रुजू नहीं करता। इमरान भाई, यूँ जब जब बात करते हैं रहमत खुदाबंदी के, रब ने कैसी कैसी इनाम इकराम अता फरमाए हैं, करम नवाजियाँ हैं, मेहरबानियाँ से रब की, और ये भी मिला, ये भी मिला, लेकिन दिल जो है ना वो इताअत, फरमाबरदारी, नेकियों की तरफ ये आता नहीं, तो इसमें बंदा कैसे अपने आप को लाए कि मैं भी अल्लाह की रहमत को यूं पाऊं कि मैं भी उसका नेक इबादत गुजार, इताअत गुजार बंदा बन जाऊं।
अल्लाहु अकबर। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारक का मफहूम, अकद आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम किसी नेमत के बारे में गौर करो ना, तो नेमत आप जानते हैं कि दो किस्म की होती है, दीनी नेमत भी होती है, दुनियावी नेमत भी होती है। तो नबी पाक अलैहिस्सलाम ने फरमाया कि जब तुम किसी नेमत के बारे में गौर करो, तो फरमाया कि जब दुनियावी नेमत के बारे में गौर करो तो अपने से नीचे वाले को देखो।
अल्लाह अल्लाह।
यानी हमारे पास अपना घर है, कई लोग तो इतने ऐसे हैं कि जो फुटपाथ पे सोते हैं, रोडों पर सोते हैं, झुग्गियों में सोते हैं, जिनके पास रहने को घर नहीं है। हम तो पेट भर के खाना खाते हैं, कई लोग भूख हड़ताल करते हैं, जो फाके करते हैं, खाने को कुछ नहीं होता।
सही।
हमारे पास तो अच्छे कपड़े पहनने को है, मगर बहुत सारे लोग ऐसे हैं कि जो अच्छे कपड़े नहीं पहन पाते। तो दुनियावी नियमतों को देखा जाए तो अपने से नीचे वालों को देखें।
सही।
और दीनी नियमतों के बारे में गौर करना है तो अपने से ऊपर वाले को देखा जाए।
सही।
अब दीनी नियमत क्या है? नमाजी होना दीनी नियमत है, ठीक है। कुरान की तिलावत करना दीनी नियमत है, तहज्जुद पढ़ना दीनी नियमत है।
सुभान अल्लाह।
अब अगर ये पांचों नमाजें पढ़ता है तो ये ना कहे कि मैं तो पांच नमाजें पढ़ता हूँ, फुला तो एक भी नहीं पढ़ता, या मैं तो पांच पढ़ता हूँ वो तो चार पढ़ता है, तीन पढ़ता है, बल्कि यूं कहे कि मैं तो सिर्फ पांच नमाजें पढ़ता हूँ, फुला आदमी तो माशाल्लाह तहज्जुद भी पढ़ता है। तो यूं अगर हम गौर करेंगे ना अपने जात के हवाले से, तो फिर दिल मुतमइन भी होगा।
सही।
आपने जैसे फरमाया ना कि दिल मुतमइन नहीं होता, तो यूं अपने बारे में अपना मुहासबा और थोड़ी सी अपनी सोच का धारा चेंज कर लें, अपनी सोच का मेयार अलग कर लें, तो फिर इंशाल्लाह हमें सुकून भी मिलेगा, चैन भी नसीब होगा। और जो इस्तेराब और बेचैनी की कैफियत होती है ना,
सही,
बंदा कुछ भी खा ले, कुछ भी पहन ले, कहीं भी रह ले, लेकिन वो एक चैन नहीं मिलता, सुकून नहीं मिलता। अगर ये सोच बन जाएगी कि अल्लाह ने मुझे जिस हाल में रखा है ये मेरे लिए 100% अच्छा है,
अल्लाह अल्लाह बेशक,
क्योंकि अल्लाह ने जिस हाल में रखा है ये उसका फजर है। अगर अदल के बराबर हमें दिया जाए ना दुनिया के अंदर आखिरत के अंदर, तो फिर वो किसी शायर ने कहा ना कि अदल करें थे थर थर कमन उचियां शाना वाले, और फजल करें थे बख्शे जासर में वर्गे मुकाले, कि मौला अगर तू अदल करेगा तो फिर बड़ी बड़ी शान वाले लोग भी जो है वो थरथराने लगेंगे, कांपने लगेंगे तेरे खौफ से, लेकिन अगर तू फजल फरमाएगा तो मुझ जैसे गुनाहगार भी बख्शे जाएंगे।
क्या बात,
तो अल्लाह ने जिस हाल में रखा है ना ये उसका फजल है। भाई हमारा क्या हक है, हमारे अंदर कौन सी ऐसी खूबी है, देखें ये अल्लाह का फजल ही हुआ करता है। ऐसा देखा जाए तो जो भिखारी है दो आंखें उसकी भी हैं,
सही बिल्कुल,
दोनों कान उसके हैं, दो हाथ उसके हैं, दोनों पांव उसके भी हैं, दिल उसके भी जिस्म में है, हड्डियां गोश्त पोस्त उसके भी जिस्म में है, सर पे बाल उसके भी हैं हमारे भी हैं, यानी जैसा हमारा जिस्म है वैसा ही सारे का सारा जिस्म उस भिखारी का भी है।
सही,
तो हमारे अंदर एक्स्ट्रा ऐसी कौन सी चीज है कि हमें अल्लाह ने भिखारी नहीं बनाया, फुला भिखारी बना हुआ है, तो कोई इस्तेहकाक नहीं है, ये महज अल्लाह का एहसान और अल्लाह का फजल ही है। तो जब ये हम गौर करेंगे ना कि रब ने हमें जिस हाल में रखा है ये उसका फजल है, और करोड़ों लोगों से अल्लाह ने अच्छा रखा है, तो फिर दिल मुतमईन होगा, सुकून मिलेगा। घर के अंदर भी ये गौर करें, घर और मुआशरा हमारा है, अपने घर के अंदर गौर करें कि मेरे घर में तो फ्रिज भी मौजूद है,
सही,
फ्रिज भी एक बड़ी नेमत है,
सही, आजकल के दौर के हिसाब से बात,
मेरे घर में तो बेड मौजूद है जिस पर मैं नरम गद्दे पे सोता हूँ, मेरे घर में तो कुर्सियां मौजूद है जिस पर मैं आसानी से बैठ जाता हूँ, मेरे घर में ये सहूलतें मौजूद हैं। उन लोगों के बारे में गौर करें जिनके पास ये चीजें नहीं है,
सही,
फिर भी वो जिंदगी गुजार रहे हैं। तो यूं रहमत खुदाबंदी ही है कि हमारे पास ये सब चीजें मौजूद हैं। फिर आखिरी बात इस टॉपिक के हवाले से मैं ये अर्ज करूंगा कि मायूस होना,
सही,
कुरान के बारे में जैसे कि हमारे गुलाम मोहियुद्दीन भाई ने इरशाद फरमाया, कुरान करीम की आयत करीमा बड़ी मशहूर पड़ी कि ला तकनतु मिन रहमतिल्लाह, अल्लाह की रहमत से मायूस ना हो।
क्या बात,
ये खिताब है मुसलमानों से,
सुभानअल्लाह,
अल्लाह ने मुसलमानों से फरमा दिया, नबी पाक अलैहिस्सलाम से फरमाया कि हबीब आप मुसलमानों से कह दें जिन्होंने अपनी जानों पर जुल्म किया है कि वो अल्लाह की रहमत से मायूस ना हो। अच्छा, अब मायूस होना किन का काम है, मायूस होना किन का वस्फ है, मैं आपको इस पर भी मैं आयत करीमा मैं आपको जो है वो अर्ज करता हूँ। सूरह यूसुफ की आयत नंबर 87 है,
सही,
अल्लाह करीम कुरान में फरमाता है वला तयअसु मिन रौहिल्लाहि इन्नहु ला ययअसु मिन रौहिल्लाहि इल्लल कौमुल काफिरून। अल्लाह ने फरमाया अल्लाह की रहमत से ना उम्मीद ना हो,
अल्लाह,
क्योंकि अल्लाह की रहमत से तो काफिर ही ना उम्मीद होते,
अल्लाह अल्लाह,
गैर मुस्लिम। इसके तहत तफसीर सिरातुल जिनान में लिखा कि मायूस होना ये मुसलमान की शान नहीं है,
अल्लाह,
बल्कि मोमिन की शान तो ये है कि वो अल्लाह की रहमत से उम्मीद रखता है, दुनियावी तौर पर भी और उखरवी तौर पर भी, दोनों एतबार से मुसलमान की शान ये है कि वो अल्लाह की रहमत से मायूस नहीं होता, वो अल्लाह की रहमत पर उम्मीद रखा करता है। और देखे ना हजरत अब्दुल्ला बिन मसूद रदी अल्लाह तआला अन्हु से रिवायत है, रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जो गुनाहगार आदमी बड़ी रहमत की ढारस बंधाने वाली ये हदीस मुबारक है।
क्या बात,
एक तो कुरान करीम की ये दो आयात हमें बताती हैं कि मायूस होना हमारा काम तो है ही नहीं,
क्या बात है,
ये तो हमारे गैरों का काम है। फिर ये हदीस मुबारक बड़ी रहमत की ढारस बंधाती है, हुजूर ने फरमाया कि जो गुनाहगार आदमी अल्लाह की रहमत की उम्मीद रखता है वो उस बंदे से ज्यादा अल्लाह ताला की रहमत के करीब होता है जो बड़ा इबादत गुजार होने के बावजूद अल्लाह की रहमत से मायूस हो जाता है, और अल्लाह ताला का इताअत गुजार होने के बावजूद ये उम्मीद नहीं रखता कि अल्लाह ताला की रहमत उसे मिलेगी। तो हम जितने भी बड़े गुनाहगार हों, गुनाहों पर दलेली और जुर्रत नहीं होनी चाहिए,
सही,
लेकिन
सही।
कितने भी बड़े गुनाहगार हों हम अल्लाह की रहमत से उम्मीद हमें नहीं छोड़नी चाहिए, मायूस हमें नहीं होना चाहिए, दीनी एतबार से भी दुनियावी एतबार से भी। नुकसान होना, परेशानी आना, मुसीबत आना, घर के अंदर चीज़ों का टूट जाना, नुकसान हो जाना, بیماری کا آ جانا، یہ سب مومن کے درجات کو بلند کرنے کے لیے ہوا کرتا ہے۔ تو اللہ کی رحمت سے مایوس ہونا ہمارا کام ہے ہی نہیں۔
یہ بھی نا کہ اگر بیماری یا پریشانی آئے، کہ جب کوئی بیماری انسان کو دنیا میں پہنچی، اس نے اس پر صبر کیا، تو کل قیامت کے دن روزے محشر وہ اپنی نیکیاں دیکھے گا پہاڑوں کے برابر، تو وہ کہے گا یا اللہ پاک میری اتنی نیکیاں، تو اللہ تبارک و تعالی ارشاد فرمائے گا کہ یہ تمہاری بیماری جو دنیا میں مصیبت ہے تم پر پہنچی اور اس پر تم نے جو صبر کیا، یہ اس کا اجر ہے۔ تو لوگ اس وقت یہ تمنا کریں گے کہ ہمارے جسموں کو کینچی سے کاٹا جاتا۔ ابھی تو ایسا معاملہ نہیں ہے کسی کے ساتھ کہ کسی کے جسموں کو کینچی سے کاٹا جا رہا ہے، تھوڑی بہت بیماری تکلیف آتی ہے، لیکن اس کو اتنا ایکسٹریم لیول پہ لے جانا، وہ تھوڑا سا سر درد ہے اور پٹی باندھ لی کہ اب میں کچھ نہیں کر سکتا، یہ ہے تو وہ ہے۔ بعض اوقات ہلکی سی بیماری ہوتی ہے اس کو بہت بڑا بنا لیا جاتا ہے، تو بندہ اس کو بالکل ایکسٹریم لیول پہ نہ لے کر جائے، اور اللہ تبارک و تعالیٰ کی بارگاہ میں جو ہے نا شکر ادا کرتا رہے، اور دیکھے کہ مجھ سے بڑے بڑے بیمار ہیں۔ وہ کسی نے کہا نا کہ اگر کبھی آپ کا یہ ہو کہ میرے پاس یہ نہیں ہے وہ نہیں ہے، تو کبھی ایمرجنسی وارڈ کا ایک چکر لگا کر آ جائیں، آپ روتے ہوئے باہر آئیں گے اور اللہ تبارک و تعالیٰ کا شکر ادا کریں گے کہ آپ کئی لوگوں سے اچھے ہیں، ایسے لوگ ہیں کہ جن کو غذائیں بھی نلکیوں سے دی جا رہی ہیں، جو کھا نہیں سکتے، دیکھ نہیں سکتے، پہن نہیں سکتے۔ ایک اسلامی بھائی کے ساتھ بیٹھے ہوئے تھے، تو اللہ تبارک و تعالیٰ ان کو اولاد نرینہ عطا فرمائے، ان کی اولاد نہیں ہے، اور کئی ایسے ہوں گے ہمارے ناظرین میں سے بھی کہ جو اولاد کے تمنائیں ہوں گے، اللہ سب کو اولاد نرینہ عطا فرمائے،
آمین آمین،
اور عافیت کے ساتھ عطا فرمائے۔ تو وہ اس طرح کی باتیں کر رہے تھے، تو میں نے ان سے کہا کہ یار اللہ تبارک و تعالیٰ کی رحمت سے امید رکھو، اللہ تبارک و تعالیٰ کے ایک برگزیدہ نبی حضرت ابراہیم علیہ الصلوۃ والسلام، آپ کی بھی اولاد نہیں تھی لیکن آپ دعا مانگتے تھے، اور آپ کی یہ مشہور دعا ہے قرآن پاک میں، ربی حبلی من الصالحین۔
سبحان اللہ۔
اچھا آپ بچوں کو دیکھتے نا تو آپ کے دل میں یہ تمنا پیدا ہوتی کہ میرے بھی اولاد ہو، میرے بھی اولاد ہو، میرے بھی بچے ہوں۔ تو یہ دعا حضرت ابراہیم علیہ السلام کی قرآن میں ہے، ربی حبلی من الصالحین۔ اس دعا کی برکت سے اللہ تبارک و تعالیٰ نے اولاد عطا فرمائی، حضرت اسماعیل علیہ السلام کی صورت میں، پھر حضرت اسحاق علیہ السلام، پھر حضرت اسحاق علیہ السلام سے جو انبیاء کرام علیہ الصلوۃ والسلام کی ایک تعداد، اس لیے آپ کو جد الانبیاء کہا جاتا ہے حضرت ابراہیم علیہ السلام کو۔ تو پھر وہ چھوٹی چھوٹی نعمتوں کی طرف بندہ توجہ کرے نا تو وہ اللہ کا شکر ادا کرے گا۔ اسی طرح جو صاحب اولاد ہیں، یہ پریشانی ہے، وہ پریشانی ہے، بچے بیمار ہو گئے، بچے بیمار رہتے ہیں، ہاسپٹل میں جانا رہتا ہے بار بار، تو ان کو سمجھایا گیا کہ بھائی شکر کرو اللہ نے اولاد دی ہے۔ یہ تو ان سے پوچھو کہ جو بیچارے جھولا بھی نہیں دیکھ سکتے، خالی جھولا گھر میں، اللہ نے اولاد دی ہے، کتنی بڑی نعمت ہے علی بھائی۔ یعنی لوگ تمنا کرتے ہیں کہ بھائی بس اولاد ہو جائے کسی طرح، لیکن اللہ نے بن مانگے آپ کو اولاد دے دی، بندہ خوش رہے۔ یہ چھوٹی چھوٹی چیزوں کو دیکھ کر اپنے لیے خوشیاں اکٹھا کرے تو وہ کہے گا الحمدللہ، اللہ تیرا شکر ہے۔ اور یہ حدیث پاک ہے کہ بندہ جب کسی نعمت پر اللہ کا شکر ادا کرتا ہے اور یہ کہتا ہے الحمدللہ، تو اللہ پاک کو اتنی خوشی ہوتی ہے، فرمایا کہ اللہ تبارک و تعالیٰ کو نعمت دینے سے زیادہ اس کے الحمدللہ کہنے پر خوشی ہوتی ہے۔ تو جب بھی کوئی چھوٹی چھوٹی چیزیں دیکھیں نا، یہ چپل بھی اللہ کی نعمت ہے، یعنی اس چپل کے بارے میں بھی وہ نا ثم لتسألن یومئذ عن النعیم، پھر تم سے قیامت کے دن نعمتوں کے بارے میں پوچھا جائے گا۔ تو اس کی تفسیر میں لکھا ہے یہ جو چپل ہم پہنتے ہیں یہ بھی اللہ کی نعمت ہے، اس کے بارے میں بھی سوال ہوگا۔
اللہ
اتنی نعمتیں ہیں، تو بندہ غور کرے اور واقعی نیچے والوں کی طرف دیکھے کہ یار میرے پاس اتنی چیزیں اس کے پاس نہیں ہیں، بھائی سائیکل تو ہے نا میرے پاس، وہ بیچارہ پیدل جاتا ہے، میرے پاس کم از کم سائیکل تو ہے، تو بندہ پھر اللہ کا شکر ادا کرے گا۔ اگر اپنے اس اوپر والے کو دیکھتا رہا تو پھر اس کو حسد، جلن، شکوہ، شکایت، اس کے علاوہ اور کچھ نہیں مل سکتا۔
صحیح فرما رہے ہیں۔ میرے مدنی چینل کے ناظرین، اللہ پاک کی رحمت بہت بڑی ہے، بہت بڑی ہے۔ اچھا دنیاوی طور پر بھی کئی چیزوں کو رحمت کہا گیا ہے، جیسے بیٹی کے بارے میں کہا گیا ہے کہ بیٹی رحمت، کسی کے یہاں بیٹی کی ولادت ہوتی ہے تو مبارکباد کے میسیجز دیتے ہیں کال پر، واٹس اپ پر یا ڈائریکٹلی بالمشافہ، بھائی بہت مبارک ہو، اللہ پاک نے اپنی رحمت عطا فرمائی ہے، یعنی بیٹی ہوئی تو اللہ کی رحمت، تو اللہ کی رحمت ملی تو اللہ کی رحمت۔ بیٹیاں کتنی پیاری ہوتی ہے، اور وہ کیسے نادان کم علم لوگ کہ جو بیٹی کی پیدائش پر منہ بنا لیتے ہیں، عورت کو برا بھلا کہتے ہیں، انسان کی اس میں کیا طاقت ہے، انسان کیا کر سکتا ہے، انسان کا کیا بس چل سکتا ہے، اور بیٹیاں تو ہوتی بھی کتنی پیاری ہیں، تو ان سے پیار کریں۔ تو میں اس پر بھی اپنے دونوں مبلغین سے عرض کروں گا، بیٹی کو رحمت کہا گیا ہے، اب اس رحمت کو معاذ اللہ زحمت تو نہیں کہیں گے، لیکن کئی لوگ اس پر منہ بنا لیتے ہیں تو باتیں کرتے ہیں، اور یہ تو کیا فرمائیں گے عمران بھائی؟
اولاد ہوتی ہے نا، سب اولاد تو ساری ہی پیاری ہوتی ہے،
صحیح،
لیکن ہمارے ناظرین بھی اس سے ایگری کریں گے، لیکن بیٹی کی جو محبت ہوتی ہے نا وہ اس کی بات ہی الگ ہوتی ہے۔
اللہ اللہ اللہ،
بیٹی بچپن سے ہی ماں باپ کا خیال رکھنے والی، محبت دینے والی، پیار کرنے والی، یہ الگ ہوتی ہے۔ یعنی چھوٹی سی بچی بھی ہوتی ہے نا، لڑکوں کو دیکھا آپس میں لڑتے رہتے ہیں، میں یہ کھاؤں گا، میں یہ لوں گا، میں وہ لوں گا. ہم نے دیکھا اپنے گھروں میں بھی دیکھا ہے، بچی ہوتی ہے 4-5 سال کی تو وہ اس وقت بھی اشار کرتی نظر آتی ہے کہ ٹھیک ہے آپ یہ لے لو، میں یہ لے لیتی
صحیح،
یا ان کو دے دیتی ہے. اس طرح بہرحال بیٹی کی تو بات الگ ہے، نبی پاک علیہ الصلوۃ والسلام کے فرامین ہیں.
حضور
علیہ الصلوۃ والسلام نے فرمایا جس کی 3 بیٹیاں ہوں
صحیح،
اور وہ بیٹی کی پیدائش پر اللہ کا شکر ادا کرے، ان کو جوان کرے، یہاں تک کہ ان کی شادی کر دے، ان کا نکاح کر دے، تو اللہ پاک ایسے بندے کو جنت عطا فرماتا ہے.
سبحان اللہ.
تو صحابہ نے عرض کی یا رسول اللہ اگر 2 بیٹیاں ہوں تو کیا اسے بھی یہ فضیلت ملے گی؟ تو حضور نے فرمایا کہ ہاں اللہ اسے بھی جنت عطا فرمائے گا.
سبحان اللہ.
پھر کسی نے عرض کیا یا رسول اللہ اگر 1 بیٹی ہو تو کیا اسے بھی یہ فضیلت ملے گی؟ تو حضور علیہ الصلوۃ والسلام نے فرمایا اللہ کی رحمت بہت بڑی ہے، اللہ اسے بھی جنت عطا فرما دیتا ہے. تو بیٹیوں سے محبت ہونی چاہیے. اور عورت اور قرآن مفتی قاسم صاحب کی بڑی شاندار کتاب ہے، مکتبۃ المدینہ سے لے بھی سکتے ہیں، اور اسی طرح دعوت اسلامی کی جو ویب سائٹ ہے اس میں سے لے کر آپ فری میں ڈاؤن لوڈ کر کے پڑھ بھی سکتے ہیں. اس کو پڑھیں تو اس میں جو بیٹیوں کا جو فضائل اور جو احکام بیان کیے ہیں بندہ اس کو پڑھتا ہے تو اش کر اٹھتا ہے. تو بہرحال اس پر شکر ادا کرنا چاہیے کہ رب نے ہمیں اولاد عطا فرمائی ہے، اور یہ شکر کریں گے تو انشاءاللہ دنیا میں بھی
فرما دے. اب میں ایک حدیث پاک عرض کروں گا. پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، اللہ پاک نے زمین و آسمان کی تخلیق کے دن 100 رحمتیں پیدا فرمائی، ہر رحمت زمین و آسمان کے درمیان تہ در تہ رکھ دی گئی، ان میں سے 1 رحمت زمین پر نازل ہوئی، اسی سے والدہ اپنی اولاد پر، ویشی درندے اور پرندے ایک دوسرے پر مہربان ہوتے ہیں، یہاں تک کہ گھوڑا اپنا پاؤں اپنے بچے سے دور کر لیتا ہے کہ کہیں اسے چوٹ نہ لگ جائے. جب قیامت کا دن ہوگا تو اللہ پاک اس رحمت کو دوسری 99 رحمتوں میں ملا کر 100 مکمل فرما دے گا، اور بروز قیامت اس سے اپنے بندوں پر رحم فرمائے گا.
سبحان اللہ. سبحان اللہ.
میں اپنے مدنی چینل کے ناظرین سے بھی عرض کروں گا کہ اس رب کی کیسی کیسی رحمتیں ہم پر، کیسی کیسی رحمتیں ہیں. غلام محی الدین بھائی، یہ جو ہے حدیث پاک کی، آپ تو خیر ماشاءاللہ دونوں عالم ہیں، مدنی ہیں، یعنی کہ لکھا ہے کہ والدہ اپنی اولاد پر، بیشی درندے پرندے، یعنی 1 رحمت کا یہ حصہ، ایک حصہ
کو عطا کیا.
تو کیسی رب کی رحمت ہے
وہ، ہے نا کہ ایک شخص مرتے وقت، مطلب اس کے انتقال کے وقت اس سے کہا گیا کہ میں تجھے نہ کہتا تھا کہ توبہ کر لے، نیکیاں اختیار کر، تو اس نے کہا کہ میں توبہ کرتا ہوں اللہ کی بارگاہ میں، اللہ تعالیٰ مجھے معاف فرمانے والا ہے، سچی توبہ. تو اس نے کہا کہ اگر یہ میرا فیصلہ میری ماں کے سپرد کر دیا جائے تو پھر ماں کہاں بھیجے گی؟ تو کہا ماں تو جنت میں بھیجے گی، جہنم میں تو نہیں بھیجے گی. تو اس نے کہا میرا رب میری ماں سے بھی زیادہ مہربان ہے. لیکن یہاں یہ بات بھی قابل غور ہے اور اس کو بھی یاد رکھنا چاہیے، کیونکہ ہمارے یہاں جو ہے نا بات کو دوسری طرف لے جاتے ہیں کہ جہاں اللہ تعالیٰ رحمان اور رحیم ہے وہیں قہار اور جبار بھی ہے. وہ چاہے تو ایک چھوٹی سی بات پر گرفت فرما لے اور جہنم میں جھونک دے، وہ چاہے تو چھوٹی سی بات پر رحمت فرما دے اور جنت عطا فرمائے. حضرت عیسیٰ روح اللہ علیہ نبینا علیہ الصلاۃ والسلام کا گزر ایک قبر کے پاس سے ہوا، اللہ کے نبی ہیں، تو آپ نے دیکھا کہ اس قبر میں اس شخص کو عذاب ہو رہا ہے، اس قبر والے پر عذاب ہو رہا ہے. آپ وہاں سے گزر گئے، کچھ دنوں بعد پھر وہاں سے گزر ہوا تو آپ نے اپنے ہمراہیوں سے، اپنے حواریوں سے کہا کہ اس شخص پر اللہ تبارک و تعالیٰ نے رحم فرمایا اور اس کا عذاب اٹھا لیا گیا. لوگوں نے کہا کہ حضور اس کی کیا وجہ بنی کہ پہلے تو اس پر عذاب ہو رہا تھا اور اب اس پر عذاب نہیں ہو رہا؟ کہا کہ جب اس کا انتقال ہوا تھا، جب یہ مرا، اس کی بیوی امید سے تھی اور اس پر گناہوں کی وجہ سے عذاب کر دیا گیا، پھر اس کا بچہ بڑا ہوا اور پہلی مرتبہ اس کا بچہ مکتب مدرسے پڑھنے کے لیے گیا، اور اس نے وہاں جا کر پڑھا بسم اللہ الرحمن الرحیم،
سبحان اللہ،
کہ اللہ کے نام سے شروع جو نہایت مہربان رحم والا ہے. تو اللہ پاک نے فرشتوں سے فرمایا، فرشتوں اس پر سے عذاب روک دو
اللہ،
کیونکہ مجھے حیا آتی ہے کہ میں اس شخص کو عذاب دوں کہ جس کا بیٹا زمین پر میرا نام لے رہا ہے، مجھے رحمان و رحیم کہہ رہا ہے. آپ دیکھیں اللہ کی کتنی بڑی رحمت ہے، اور یہ اولاد بھی والدین کے بخشے جانے کا ذریعہ اور سبب بنتی ہے. تو میں یہاں سے یہ میسج دوں گا کہ اپنی اولاد کو ایسا بنائیں کہ یہ کل آپ کی بخشش کا ذریعہ بنے، اور اپنی اولاد کو قرآن پڑھائیں، حدیث پڑھائیں، مفتی اسلام بنائیں، دین کا مخلص مبلغ بنائیں، اور اس کو دین میں اتنا آگے بڑھائیں کہ یہ کل آپ کی قبر پر آگے سورہ یاسین کی تلاوت کریں. اپنی اولاد کو اپنے لیے جو ہے نا صدقہ جاریہ کا سبب بنائیں، تو انشاءاللہ یہ اللہ کی مزید رحمت ہوگی کہ ان کے صدقے آپ کی بخشش بھی ہو سکتی ہے.
کیا بات. میرے مدنی چینل کے ناظرین، رحمت خداوندی، اللہ پاک نے جو جو ہمیں نعمت عطا فرمائی ہے، کرم نوازیاں ہیں، اس کا سچے دل سے شکر ادا کریں،
اس کی نافرمانی نہ کریں، نماز کی پابندی ہو، اللہ کا پاک کلام پڑھتے رہیں، آقا کریم علیہ الصلوۃ والسلام کی سنتوں پر عمل کریں، ذہن نصیب دعوت اسلامی کے ساتھ کنیکٹ ہو کر فزیکلی پریکٹیکلی کنیکٹ ہو کر دین کی خدمت کریں۔ یہ زندگی بھی تو اللہ کی نعمت ہے، اللہ پاک نے ہمیں انسان بنا دیا، اشرف المخلوقات بنا دیا، اور پھر ہمارے جسم کے اعضا، یہ ہم دیکھیں کہ اس رب کا کرم ہے نا۔ اسٹارٹ میں اپنے دو اسلامی بھائی ہم نے دکھائے، آئے تھے ہمارے مہمان گیسٹ کچھ دیر کے لیے، ایک آنکھوں سے دیکھ نہیں سکتے تھے، دوسرے کو پاؤں کی معذوری تھی، تو اگر ہمارے باڈی پارٹس صحیح ہیں تو ان کو اللہ کی فرما برداری میں کام میں نہ لیں، آنکھیں حرام دیکھیں، ناجائز دیکھیں، پاؤں سے چل کر غلط راستے پڑ جائیں، ہاتھوں سے غلط کام کریں، زبان سے غلط کام کریں، تو اللہ پاک نے جو جو ہم پر کرم نوازیاں فرمائی ہے ہم اس کی اطاعت اور فرما برداری کریں، نہ فرمانی نہ کریں، اور پھر اللہ پاک کی رحمت سے مایوس نہ ہوں۔ بہت ساری پریشانیاں آزمائشیں آتی ہیں، جس طرح ہمارے مبلغین نے بھی کہا، تو اللہ پاک کا ہر حال میں شکر ادا کریں اور مایوس نہ ہوں، مایوس نہ ہوں، رب کی رحمت بہت بڑی ہے، بہت بڑی ہے۔ عمران بھائی، خوف اور امید کے درمیان کیسے رہیں؟ یعنی کہ اب ایک رحمت بھی ہے، خوف کا غلبہ بھی ہے، کبھی کبھار انسان کی کیفیت ہوتی ہے کہ بالکل ہی خوف زدہ ہو جاتا ہے، امید چھوڑ بیٹھتا ہے، اور کبھی اتنی امید باندھ لیتا ہے کہ بولا بس ٹھیک ہے، اب جو کروں میں کروں، اب میرا کچھ بھی نہیں ہوگا۔ بیلنس کیسے قائم کریں، اعتدال؟
ایسا نہیں ہونا چاہیے، بلکہ خوف اور امید کے درمیانی راہ پہ چلنا چاہیے۔
صحیح،
حضرت عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ فرماتے ہیں نا کہ اگر اعلان کیا جائے کہ ایک بندے کو جنت میں داخل کیا جائے گا تو میں امید کروں گا کہ ان ہزاروں میں سے ایک جنت میں جانے والا میں ہوں گا، اللہ مجھے جنت عطا فرمائے گا۔
کیا بات ہے!
اور اگر یہ اعلان کیا جائے کہ ایک کو جہنم میں داخل کیا جائے گا، 999 کو جنت دی جائے گی، تو مجھے اس بات کا خوف ہوگا کہ کہیں وہ جہنم میں جانے والا ایک بندہ میں نہ بن جاؤں۔ تو امید بھی ہو، خوف بھی ہو، دونوں کے درمیان چلیں، کیونکہ اگر کسی بھی چیز کی حدود کو کراس کرنا، لمٹ کراس کرنا، یہ تو بندے کو تباہی میں ڈال دیتا ہے۔ لہٰذا ہمیں خوف بھی رکھنا چاہیے، امید بھی رکھنی چاہیے، اور اس کی درمیانی راہ پر چلیں گے تو انشاءاللہ وہی راہ نجات ہوگی۔
کیا بات! غلام محی الدین بھائی، بعض اوقات لوگ کہہ دیتے ہیں کہ یار رحمت اپنی جگہ ہے، بعض رحمتیں زحمت بن جاتی ہیں، بارش رحمت کہی گئی یہ زحمت بن گئی، یہ اولاد اب بیٹیاں ہیں رحمت کہی گئیں، اب ان کو پال پوس کے بڑا کرو، شادی کرو، کسی اور گھر میں بھیجو، یا غربت ہے، یا پریشانیاں ہیں، یا بیماری کو کہا گیا، لیکن لوگ اس کو زحمت سمجھ کے اور جو اول فل زبان سے کچھ نکال دیتے ہیں، ان کو کیا نصیحت فرمائیں گے، کیا کرنا؟
یہ تو ان سے پوچھیں جو بیٹیاں طلب کر رہے ہیں، اولاد کے لیے دعائیں کروا رہے ہیں، کہ وہ رحمت ہے کہ زحمت ہے۔ تو ایسا نہیں ہے، یہ کم علمی ہے، علم دین سے دوری ہے، ورنہ اللہ تبارک و تعالیٰ کی طرف سے جو ملتا ہے بندے کے لیے بہتر ہی ہوتا ہے۔ آزمائشیں، تکلیفیں، پریشانی تو زندگی کا حصہ ہے، ہم پر کیا آزمائشیں آئیں گی جو کربلا والوں پر آئیں گی؟ انبیاء کرام علیہ الصلوۃ والسلام پر جو آزمائشیں آئیں، یعنی حضرت ابراہیم علیہ السلام کی اگر سیرت دیکھیں کہ آپ کے بیٹے کی ولادت ہوتی ہے بڑی دعاؤں کے بعد، اور پھر یہ حکم ہوتا ہے کہ بے آب ہو گیا میدان، چٹیل میدان میں چھوڑ کر آ جائیں، اپنے سے جدا کر لیں، اللہ کے حکم پر عمل کیا اور چھوڑ کر آ گئے، وہیں سے پھر کعبۃ اللہ شریف میں آبادی پھیلی، اور آج آب زمزم کا کنواں حضرت اسماعیل علیہ السلام کے قدموں سے ہمیں نصیب ہوا۔ تو دعا کرتا رہے، اللہ کی بارگاہ میں ایفرٹ کرے، کوشش کرے، اللہ سے دعا کرے، گریہ وزاری کرے، لیکن اس کو یہ نہ کہے زحمت ہے، یہ شکوہ شکایت میں آ جائے گا۔ بس جو ہے اللہ کا اس پر شکر ادا کرے، اور جو نہیں ہے اللہ سے دعا مانگے، اللہ انشاءاللہ کرم فرمائے گا۔
کیا بات ہے! میرے مدنی چینل کے ناظرین، حسن رضا خان صاحب کا ایک بڑا زبردست کلام ہے، سبقت رحمتی علی غضبی، جب سے تو نے سنا دیا یا رب، آسرا ہم گناہ گاروں کا اور مضبوط ہو گیا یا رب، ظن نہیں بلکہ ہے یقین مجھے، وہ بھی تیرا دیا ہوا یا رب، ہوگا دنیا میں قبر و حشر میں مجھ سے اچھا معاملہ یا رب، ہر بھلے کی بھلائی کا صدقہ، اس برے کو بھی کر بھلا یا رب، میں نے بنتی ہوئی بگاڑی بات، بات بگڑی ہوئی بنا یا رب، تو حسن کو اٹھا حسن کر کے، ہو مع الخیر خاتمہ یا رب۔ تو اللہ پاک نے ہمیں ایمان کی دولت دی، دامن مصطفیٰ عطا فرمایا، مسلمان کیا، الحمدللہ اس دور کے اندر دعوت اسلامی جیسا ماحول دیا، ہمیں الحمدللہ آقا کریم علیہ الصلوۃ والسلام سے محبت کرنے والوں میں، صحابہ کرام، اہل بیت، اولیاء اللہ سے محبت کرنے والوں میں ہمیں شامل کیا، اللہ انہی میں شامل رکھے ہمیں، ہماری نسلوں کو، تو اس رب کی کتنی کرم نوازیاں ہیں، کیسی کیسی رحمتیں ہیں، کھانے کو ہمیں رزق مل رہا ہے اور ہمیں جو ہے وہ اللہ پاک کیسی کیسی نعمتیں دے رہا ہے۔ پانی کو دیکھ لینا، جہاں پانی نہیں ہے لوگ کس قدر ترستے ہیں، پانی کی ایک بوند کے لیے ترستے ہیں۔ کھانا بعض لوگ جیسے کھاتے ہیں، کئی لوگوں نے بریک فاسٹ کر لیا ہوگا، کئی لوگ کریں گے، رات بھی ڈنر کر کے سوئے ہوں گے، تو اللہ نے کیسی کیسی نعمتیں دیں۔ کئی لوگ سوکھی روٹیاں رکھے ہوتے ہیں، فاقے کر رہے ہوتے ہیں، تو اللہ پاک کی کتنی بڑی ہم پر کرم نوازیاں ہیں، مہربانیاں ہیں، رحمتیں ہیں، تو اللہ کی رحمت سے مایوس نہ ہوں اور پھر بتقاضۂ بشریت گناہ ہو جائیں تو یوں بھی مایوس نہ ہوں، ڈس ہارٹ نہ ہوں، دنیاوی پریشانی آ جائیں، مایوس نہ ہوں، ڈس ہارٹ نہ ہوں، لوگ اپنی زندگیوں کا معاذ اللہ ناجائز طریقے سے خاتمہ کر لیتے ہیں، اپنے آپ کو نقصان پہنچاتے ہیں، اپنے گھر کے فیملی ممبرس کو تکلیف پہنچاتے ہیں، ایزا پہنچاتے ہیں، معاذ اللہ ایک دوسرے کو مار دیتے ہیں، قتل کر دیتے ہیں، خودکشیاں کر لیتے ہیں، اور پھر یوں مایوس ہو کر منشیات میں، نشے میں، غلط لوگوں کی صحبت میں پڑ جاتے ہیں۔ اگر دنیا کی آسائشیں، لگزریز کی طرف، جیسے ہمارے مبلغین نے بھی فرمایا کہ دنیا کے معاملے میں اپنے سے نیچے والے کو دیکھیں اور آخرت کے معاملے میں، نیکیوں کے معاملے میں اپنے سے اوپر والے کو دیکھیں، لیکن ہمارا شاید معاملہ الٹ ہے کہ نیکیوں میں تو ہم اپنے سے نیچے والے کو دیکھتے ہیں، یہ نہیں کر رہا تو میں بھی نہیں کروں، اور دنیا کے معاملے میں اپنے سے اوپر والے کو دیکھتے ہیں کہ میرے پاس بھی ہو، پھر اللہ نہ کرے معاذ اللہ پھر حرام میں، ناجائز میں، سود میں، رشوت میں پڑھتے ہیں کہ نہیں میں اپنے بچوں کو اچھا سے اچھا کھلاؤں گا، اچھا سے اچھا پہناؤں گا، گاڑی ہو، بنگلہ ہو، کوٹھی ہو، لگژری لائف ہو، لیکن کیا حرام سے، ناجائز سے، سود سے، رشوت سے؟ نہیں، اللہ نے جو دیا ہے اس پر صبر کریں، شکر کریں، توکل کریں، قناعت کریں کہ اے رب تیرا دیا ہوا بہت کچھ ہے۔ پھر اگر بالفرض غربت بھی ہے، پریشانیاں بھی ہیں، جسم کی اعضا تو سلامت ہے، شروع میں جو اسلامی بھائی آئے تھے کتنی پیاری بات کہی کہ میرے پاؤں میں اگر پرابلم ہے، میرے ہاتھ تو سلامت ہے، ایمان تو سلامت ہے، جن کی آنکھیں نہیں تھیں وہ کہہ رہے تھے کہ الحمدللہ اللہ پاک نے مجھے کتنی نعمتیں دیں۔ تو جب بندہ شکر کرنے پر آتا ہے تو رب کی مہربانیاں، کرم نوازیاں، رحمتیں دیکھیں کہ اس رب نے کیسی کیسی کرم نوازیاں، اصل میں ہم روتے یوں رہتے ہیں کہ جو نہیں ہے اس کا افسوس کرتے ہیں، یہ بھی مل جائے، یہ بھی مل جائے، یہ بھی مل جائے، ارے جو ہے اس کا شکر ادا کیجیے نا، اپنی لائف کو انجوائے کیجیے نا، خام خواہ کیوں ٹینشن میں جاتے ہیں؟ پھر اسٹریس لیول بڑھ جاتا ہے، ٹینشن بڑھ جاتا ہے، انزائٹی ہو جاتی ہے، ڈپریشن بڑھ جاتا ہے، پھر ماہر نفسیات کے پاس جائیں گے، سائیکیٹرسٹ کے پاس جائیں گے، وہ دوائیاں دے گا، غنودگی میں سوتے رہیں گے، عجیب ایک حال ہوگا، کئی اور لوگ منشیات کی طرف، نشے کی طرف، سکون نہیں ہے زندگی میں۔ ارے سکون تو ہے نا، سکون تو اللہ کی یاد میں ہے، سکون تو نماز میں ہے، سکون تو سجدوں میں ہے، سکون تو تلاوت قرآن میں ہے، سکون تو دین کی خدمت میں ہے۔ آئیے نا اپنی لائف کو اللہ کی عبادت کر کے انجوائے کیجیے، ہمیں اجازت دیجیے، اللہ کریم ہمیں عمل کی توفیق عطا فرمائے، آمین، بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم۔
عافیت دے میرے مولا، عافیت مولا، معاشرہ ہو، گھر ہو میرا، ہم